الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. بعض اوقات درود پاک کو کچھ لوگ گرانٹیڈ لے لیتے ہیں کہ پڑھ لیا تو ٹھیک ہے, نہیں پڑھا تو کوئی پرابلم نہیں. ایسا نہیں, درود پاک بعض مواقع پر نہ پڑھنا یہ بڑی محرومی کا باعث بھی ہو جاتا ہے. ایک حدیث پاک کا مضمون ہے, جو مجھ پر درود پاک پڑھنا بھول گیا وہ جنت کا راستہ بھول گیا. تو ایسا نہیں ہے کہ درود پاک کے بغیر ہم لائف گزارتے رہیں, یہ تو مومن کے لیے بہت بڑا انعام ہے, یہ ہمارے وظائف میں شامل ہونا چاہیے. اور آج جو میں حدیث سنانے جا رہا ہوں وہ ایکچولی ہمیں درود پاک کی فضیلت بھی بتائے گی اور ساتھ ساتھ مزید دو اہم کام جو ہم نے کرنے اس کی امپورٹنس کا پتہ چلے گا. سرکار دو عالم علیہ الصلوۃ والسلام کا فرمان ہے کہ قیامت کے دن تین طرح کے لوگ میرا چہرہ نہ دیکھ سکیں گے. اب غور کریں کہ اگر کوئی شخص قیامت کے دن دیدار مصطفیٰ صلی اللہ علیہ وسلم نہ کر سکے گا تو پھر شفاعت کس سے لے گا, پھر کس کے دامن میں جا کر چھپے گا؟ اٹس ناٹ بگ پنشمنٹ, بہت بڑی پنشمنٹ ہے, یہ بہت بڑا معاملہ ہے کہ اگر نبی پاک کا ہی دیدار نہیں ہوگا تو وہ تین قسم کے لوگ کون ہوں گے؟ اب ذرا غور کر لیں کہ اللہ نہ کرے ان میں سے ہمیں تو کوئی نہیں. نمبر ون, میرے آقا فرماتے ہیں میری سنتوں کو چھوڑنے والا. آج کل لوگوں نے سنتوں کو اتنا ایزی لیا ہوا ہے اور بدقسمتی سے سوشل میڈیا پہ کچھ لوگ آ کر یہ سمجھا رہے ہوتے ہیں کہ یار سنت ہی تو ہے, کیا ضرورت ہے, سنت پر عمل کرنا کوئی لازمی نہیں. اللہ اکبر, ایک عاشق رسول کے لیے اس سے بڑی کیا بات ہے کہ یہ میرے آقا کا طریقہ ہے, ان کی محبت ہی مجھے اس پر عمل کرنے پر مجبور کرتی. بلکہ نبی پاک نے خود فرمایا من احب سنتی فقد احبنی, جس نے میری سنت سے محبت کی اس نے مجھ سے محبت کی. اور ومن احبنی کانا معی فی الجنہ, اور جس نے مجھ سے محبت کی وہ جنت میں میرے ساتھ ہوگا. تو نبی پاک کی سنت پر عمل کرنا یہ تو جنت کا راستہ. مگر آج بڑی بڑی تعداد میں لوگ سنتوں کو بالکل چھوڑتے جا رہے ہیں. قیامت کے دن آقا فرماتے ہیں میرا چہرہ بھی نہیں دیکھ سکے گا میری سنتوں کو چھوڑنے والا. دوسرے نمبر پر فرمایا ماں باپ کا نافرمان. اب یہ بھی بڑا اہم معاملہ ہے, یہاں بچے بھی بیٹھے ہیں, نوجوان بھی بیٹھے ہیں. خدا کی قسم وہ بڑا خوش نصیب ہے جس کے ماں باپ اس کے ساتھ ہیں. ماں باپ میں کوئی ایک بھی اگر آپ کے ساتھ ہے نا تو یہ جنت کا دروازہ ہے آپ کے گھر میں. راضی کیجئے, دعائیں لیجئے. ادھر ادھر جاتے ہیں لوگ دعائیں کرنے, جس کی ماں زندہ ہے, جس کا والد موجود ہے, کدھر جانا ہے, انہی کے قدموں میں بیٹھ کر کہیں نا دعا کریں. اور جب والدین دل سے دعا کریں نا, ایک تو یہ ہوتا ہے کہ وہ ویسے ہی کرتے ہیں, ہم کہتے ہیں امی ابو دعا کر دیں, ایک ایسا نہیں, ایسی خدمت کرو کہ ماں باپ کے دل سے دعا نکلے. اور وہ جو دعا ہوتی ہے نا وہ طوفان بھی ٹال دیتی ہے. مگر آج بدقسمتی سے ماں باپ کو لوگ تنگ کر رہے ہیں, ماں باپ کو تکلیف پہنچا رہے ہیں, ماں باپ پریشان ہیں بچوں سے, ملتے ہیں ہمیں. کل پرسوں کی بات ہے, میں ایک جگہ بیان کرنے گیا, بیان کے بعد ملاقات ہو رہی تھی, ایک سفید داڑھی والے بزرگ آئے اور اب یقین کریں ان کی آنکھوں میں آنسو تھے. کہا حضرت ایک بیان ایسا بھی کریں کہ بیٹا باپ کو گالیاں دے وہ کیسا ہے, میرے گھر کا ماحول بہت برا ہے. میں آج آپ سے بات کر رہا ہوں, میرے سامنے اس بزرگ باپ کا چہرہ ہے, بے بسی چھلک رہی تھی. یعنی یار تف ہے اس اولاد پر جو باپ کو برا بھلا کہتا ہے. وہ لڑکی کیسی ہے جو ماں جس سے ڈر رہی ہے؟ آپ کو پتہ ہے کتابوں میں یہ آداب لکھے ہیں کہ اولاد ماں باپ کے سامنے ایسے رہے جیسے غلام آقا کے سامنے رہتا ہے. غلام کیسا ہوتا ہے؟ آلویز ریڈی ٹو سرو, حکم ملے گا فوراً کام کروں گا. یہ بیٹے کا کام ہے کہ باپ کے آگے ایسے رہے. مگر آج باپ بیٹے کے آگے غلام بنا ہوا ہے. بیٹا میرا یہ کام کر دو, نہیں نہیں ٹائم نہیں ہے, بیٹا تھوڑے پیسے دے دو, ارے ابھی تھوڑے دنوں پہلے ہی تو دیے تھے, جب دیکھو پیسے مانگنے آ جاتے ہو. ہاں ایسی لینگویج باپ کے سامنے. کبھی سوچا آپ نے کہ آج جو بیٹا باپ کو کہہ رہا ہے کہ یہ پیسے میرے ہیں آپ کے نہیں ہیں, میں اور آپ بے لباس پیدا ہوئے تھے, میرا والد کہہ دیتا کہ بیٹا پیسے میرے تیرے نہیں تو میں تو ننگا ہی رہ جاتا نا. ہے لباس کون پہناتا؟ مجھے لباس پہنایا میرے والدین نے, کھانا کھلایا میرے والدین نے, تعلیم دلوائی میرے والد. کسی موقع پہ امی ابو نے یہ نہیں کہا یہ پیسے میرے ہیں, انہوں نے پیٹ کاٹ کے ہمیں پالا.
वॉट एवर वी आस्क्ड, जो मांगा हम रोए जिदे की। अब आपके बच्चे जिनके हो गए उनको मेरी बातें समझ आ रही है कि हमने बचपन में क्या किया होगा, कि किसी खिलौने को देखकर रोना लग गए होंगे और अब्बू के पास थोड़े पैसे होंगे, अपनी कोई चीज माइनस की होगी, हमें खिलौना दिलाया होगा। आप करते हो ना अपने बच्चों के लिए, ये है माँ बाप। और आज जब वो बूढ़े हो गए तो औलाद ये कहेगी कि ये पैसे मेरे हैं, ये मेरा है, ये आपका है? नहीं, कभी भी नहीं। हमारा जो कुछ है सब हमारे माँ बाप का है, खुदा की कसम। जो इज्जत, जो दौलत, जो शोहरत, वॉट एवर जो मेरे पास है, सदका है मेरे माँ बाप का। कभी उनको ये मत कहना कि ये मेरा है। उनको उनको खुश रखें, उनको राजी रखें, उनको प्राउड फील कराएं। वो बड़ा प्यारा एक जुमला मैंने पढ़ा था कि जिन माँ बाप ने तुम्हें शहजादों की तरह रखा है उनको बादशाहों का दर्जा तो दे दो ना। है, उन्होंने प्यार से शहजादा बना के रखा, और हम कभी उनको वो बादशाह वाला दर्जा नहीं देते कि यू आर किंग ऑफ अवर हाउस, आप ही बड़े हैं। नहीं, आप बैठ जाए, आपको नहीं आता, यू ओल्ड मैन, यू डोंट नो, अब दुनिया बहुत आगे बढ़ गई है। क्या जबान हो गई है, ये अंदाज। और ऐसे ऐसे वाकयात पढ़ने को, हमारे पास तो लोग मैसेज करते हैं, ईमेल्स करते हैं कि आप बताएं हमारी औलाद हमारे साथ ये कर रही है। खुदा रहा, ऐ मेरे नौजवानों, ऐ मेरे वो भाइयों, यू आर सो लकी इफ योर पेरेंट्स विद यू। पूछो उनसे जिनकी माँ चली गई है, पूछो उनसे जिनके वालिद चले गए। अब यकीन करें कि दो मौके पर तो माँ बाप इतने याद आते हैं ना कि जब कोई बड़ी खुशी मिल जाए ना तब भी याद आता है कि माँ होती तो देखती कितना खुश होती कि तेरे बेटे को अल्लाह ने क्या दिया है, वालिद होता तो कितना खुश होता। खुशी के वक्त भी माँ बाप याद आते हैं, और कभी कोई बड़ी मुसीबत आ जाए ना तब भी बड़े याद आते हैं कि काश माँ होती ना, मैं माँ के पास जाकर कहता माँ फंस गया हूँ दुआ कर दे। वालिद के पास जाता था डिफिकल्टी में, अब्बू खाली ये कह देते थे ना बेटा घबरा नहीं मैं हूँ, पर वही काफ़ी था। अब ना माँ है ना वालिद है, किससे जाकर अपना गम शेयर करें, किससे जाकर दुआ करें? और जिनके पास है उन्हें कदर ही नहीं है। कदर कीजिए, वरना एक वक्त आएगा कि उनसे बात करने के लिए कब्रिस्तान जाना पड़ेगा, फिर याद आएंगे। तो हदीस याद रखिए कि माँ बाप का नाफरमान, नबी पाक फरमाते मेरा चेहरा भी नहीं देख सकेगा। और तीसरे नंबर पर मेरे आका अलैहिस्सलाम फरमाते हैं कि जिसके सामने मेरा जिक्र हो और मुझ पर दुरूद पाक न पड़े वो भी मेरा चेहरा नहीं देख सकेगा। अब दुरूद पाक में भी बड़ी कंजूसी हो गई है। आप पूरे दिन में अपना एक पर्टिकुलर टाइम रखें, एक पर्टिकुलर काउंट रखें कि पूरे दिन में मैंने इतनी बार दुरूद पढ़ना है। 100 बार पढ़ लें, 200 बार पढ़ लें, लेकिन लाजमी पढ़ें ताकि हम दुरूद पाक कसरत से पढ़ने वालों में शामिल हो जाएं। आइए मिलकर मोहब्बत के साथ दुरूद पाक पढ़ लें। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मैं सोच रहा था कि नबी पाक की शान बयान करनी है तो किस मौजू को लिया जाए, किस तरफ बात की जाए। अल्लाह ने अपने हबीब को ऐसा बाकमाल बनाया है कि बाज़ औक़ात बंदा पजल्ड हो जाता है कि कहाँ से बात शुरू करूँ, कहाँ बात लेकर जाऊँ। इस कदर बाकमाल हस्ती हैं। सैयदी आला हजरत ने भी एक बार शायद इसी कैफियत में कलम उठाया कि आओ नबी पाक की शान बयान करते हैं, मगर इस पूरे कलाम में आला हजरत सर्चिंग मोड में रहे, सोचते ही रहे कि नबी पाक को कहना क्या है। लफ्ज ही नहीं मिल रहा था। सरवर कहूँ के मालिक को मौला कहूं, तुझे तलाश हो रही है ना, कौन सा लफ्ज इस्तेमाल करूं। सरवर कहूं के मालिक को मौला कहूं तुझे, बागे खलील का गुले जेबा कहूं तुझे, अल्लाह रे तेरे जिसमे मुनव्वर की ताबिशें, ऐ जाने जान मैं जाने तजल्ला कहूं तुझे, तेरे तो वस्फ ऐबे तनाही से हैं बरी, हैरान हूं मेरे शाह मैं क्या क्या कहूं तुझे, लेकिन रजा ने खत्मे सुखन इस पे कर दिया। यानी लिखते लिखते जब थक गए ना कि मिल ही नहीं रहा वो वर्ड क्या कहना है, कहते अब एंड ये करता हूं, अब इस बात को कंक्लूड यू करता हूं कि लेकिन रजा ने खत्मे सुखन इस पे कर दिया, खालिक का बंदा खल्क का आका कहूं तुझे। तो ये शान मेरे आका अली साहब को सलाम की है। तो आज मैं नबी पाक के उस वस्फ पर बात करना चाहता हूं जिस पर कम बात होती है। अल्लाह करीम ने नबी पाक को बेशुमार कमालात से नवाजा का इहाता नहीं हो सकता। स्पिरिचुअलिटी का आलम, रूहानी ताकतें कितनी थी, आप मौजजात पढ़ें तो अकल हैरान हो जाती है कि जमीन पर खड़े होकर इशारा करके चांद को दो टुकड़े फरमाएं, दुआ करें तो सूरज वापस पलट आए, सहाबाए किराम जो मांगे मेरे आका अता फरमाएं, किसी की टूटी टांग, किसी की निकली आंख, किसी का टूटा बाजू लुआबे दहन लगाकर मेरे आका जोड़ दें। ये स्पिरिचुअलिटी तो कमाल की थी, मगर आज मैं फिजिकल पावर पर कुछ बात करना चाहता हूं कि मेरे
آقا کو رب نے جسمانی طاقت کیسی عطا فرمائی تھی؟ اللہ اکبر، یہ بڑا یونیک ٹاپک ہے۔ نارملی ہمارے آقا علیہ السلام کے بارے میں آپ کے کمالات، آپ کی خوبصورتی اور آپ کے معجزات پر بات ہوتی ہے، مگر پیارے آقا کو فزیکل کیسی پاور حاصل تھی؟ ایک بار نبی پاک اسلام کی دعوت دینے تشریف لے گئے، آپ قبائل میں بھی جاتے تھے، لوگوں کے پاس جاتے تھے، تو ایک بار کیا ہوا کہ پیارے آقا علیہ السلام کے سامنے ایک پہلوان آیا اور اس پہلوان کا نام تھا رکانہ۔ آج کی لینگویج میں بات کروں تو ہی واز دیٹ ٹائم اس وقت کا ہیوی ویٹ چیمپئن تھا، پورے عرب میں کوئی اسے گرا نہیں سکتا تھا، اس سے کشتی نہیں لڑ سکتا تھا، اس کا دعویٰ تھا میری پیٹ کوئی زمین سے نہیں لگا سکتا۔ اب نبی پاک علیہ الصلوۃ والسلام اس کے پاس تشریف لے گئے، کہا اسلام قبول کر لو۔ اب پہلوان تھا، اس کا دماغ بھی پہلوان والا تھا، کہتا ہے اسلام تو جب قبول کروں گا آپ مجھ سے کشتی لڑیں۔ اب نبی پاک داعی ہیں، مبلغ ہیں، اسلام کی دعوت دینے گئے ہیں، پہلوان کہتا ہے کشتی لڑو، مجھے گرا دو تو میں مان لوں گا اب اللہ کے نبی ہیں۔ پہلے تو پیارے آقا علیہ السلام نے اسلام کی دعوت، جب اس کی ایک ہی ڈیمانڈ تھی، تو نبی پاک نے فرمایا چلو ٹھیک ہے آ جاؤ۔ اب جب وہ آ گیا تو کافی لوگ جمع ہو گئے کہ رکانہ سے کشتی، اس سے تو کوئی جیت ہی نہیں سکتا۔ اللہ اکبر، نبی پاک علیہ الصلوۃ والسلام اس کے سامنے آئے، رکانہ کا ہاتھ پکڑا، جیسے ہی ہاتھ پکڑا نبی پاک نے اٹھایا اور اسے پٹک دیا۔ وہ شاکڈ ہو گیا کہ مجھے کون پٹک سکتا ہے؟ کہتے نہیں نہیں آئی واز ناٹ پریپیئر، لیٹس ڈو اگین، دوبارہ ہوگی۔ آقا نے فرمایا پھر آ جاؤ۔ وہ دوبارہ سامنے آیا، نبی پاک نے اٹھایا، پھر اسے پٹک دیا، اس کو کسی داؤ پیچ کا موقع ہی نہیں مل رہا۔ تیسری بار ایسا ہوا، اب رکانہ کہتا ہے یہ طاقت کسی نارمل انسان میں نہیں ہو سکتی، یہ ایسی طاقت ہے جو خدائی عطا ہے۔ اللہ اکبر، اور رکانہ جو ہے کلمہ پڑھ کر مسلمان ہو گیا۔ اچھا کہتے ہیں نا پہلوانوں کی فیملی بھی پہلوانوں والی ہوتی ہے، رکانہ کا بیٹا یزید بن رکانہ، ایک دن وہ خود نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں آیا 300 بکریاں لے کر۔ اس نے سنا تو تھا کہ یہ اتنے کمال کے ہیں کہ میرے والد صاحب کو پچھاڑ دیا، اب وہ بھی بڑا اس زمانے کا ہیوی ویٹ بن گیا تھا، ہو سکتا ہے ابو سے کوئی مسٹیک ہو گئی، میں بھی تو چیک کروں۔ 300 بکریاں لے کر نبی پاک کے پاس آیا، کہتا حضور میں نے آپ سے کشتی لڑ لی ہے۔ اب پیارے آقا اس وقت کسی اور کیفیت میں تھے، فرماتے ہیں اچھا اگر میں جیت گیا تو کیا دو گے؟ تو کہتے 300 بکریاں نا 100 آپ کو دے دوں گا۔ ٹھیک ہے آ جاؤ۔ وہ سامنے آیا، ہاتھ ملاتے نا پیارے آقا، ہاتھ ملاتے اس کو اٹھایا اور اٹھا کے پٹک دیا۔ کہتے نہیں نہیں یہ مجھے سمجھ نہیں آیا نظر کیا ہوا، ایک اور مقابلہ ہوگا۔ فرمایا اب کیا دو گے؟ دوسری 100 دوں گا۔ کہا ٹھیک ہے دوسری بار پٹک دیا، لاسٹ والی بھی 100 دوں گا، ایک اور مقابلہ کریں، ایک اور کیا۔ جب تین بار نبی پاک نے پٹکا یزید بن رکانہ کو، وہ بھی کلمہ پڑھ کر مسلمان ہو گیا۔ آقا نے 300 بکریاں واپس تحفے میں بھی عطا فرما دی۔ آتا ہے فقیروں پہ انہیں پیار کچھ ایسا، خود بھیک دیں اور خود کہیں منگتا کا بھلا ہو۔ ایک اور پہلوان، عرب میں اس زمانے میں بڑے پہلوان ہوتے تھے، ایک پہلوان کا کارنامہ یہ تھا، وہ لوگوں کو کہتا میں ایک چمڑے پہ بیٹھتا ہوں، اس چمڑے کو میرے نیچے سے نکال کے بتاؤ۔ سارے لوگ لگ جاتے کھینچتے، چمڑا چیچڑے اڑ جاتے، نیچے سے نکال نہیں پاتے تھے، ویری ہیوی۔ وہ بھی آ گیا ایک بار نبی پاک علیہ السلام کی بارگاہ میں، پیارے ابو الاسود اس کا نام تھا، نبی پاک علیہ السلام نے اس کا بھی ہاتھ پکڑا، اٹھا کر زمین پر پٹکا، اور ادھر ہی وہ جناب ڈھیر ہو گیا، کلمہ پڑھ کر مسلمان ہو گیا۔ یعنی اللہ نے ہر وصف میں باکمال بنایا تھا، ہر شے میں نبی پاک عرفا و اعلیٰ ہیں۔ ہم ایسے نہیں کہتے سب سے اولا و اعلیٰ ہمارا نبی، سب سے بالا و اعلیٰ ہمارا نبی، سارے اونچوں سے اونچا سمجھیے جسے ہے اس اونچے سے اونچا ہمارا نبی۔ فزیکل طاقت کا عالم یہ ہے، بہادری کا عالم یہ ہے۔ ایک دن مدینہ منورہ میں رات بڑے دھماکے کی آواز آئی، صحابہ گھبرا کر باہر آئے، تو تھوڑی دیر بعد دیکھا کہ نبی پاک اس دھماکے کے مقام سے خود واپس آ رہے ہیں، اور فرمایا میں نے دیکھ لیا ہے، کوئی گھبراہٹ کی بات نہیں ہے۔ یعنی جہاں بلاسٹ ہوا ہے، جہاں کوئی معاملہ ہوا ہے، سب سے پہلے نبی پاک خود جا رہے ہیں۔ جنگ کے اندر صحابہ کہا کرتے کہ ہم میں سے سب سے بہادر وہ مانا جاتا تھا جو نبی پاک کے قریب ہو کر لڑتا، کیونکہ پیارے آقا ہمیشہ آگے جا کر دشمنوں کو فیس کر کے لیڈ فرام دا فرنٹ پر جا کر لڑا کرتے تھے۔ شجاعت کا عالم یہ، بہادری کا عالم یہ، طاقت کا عالم یہ ہے۔ آپ میں سے کئی لوگوں نے یہ واقعہ سنا ہوگا کہ جب غزوہ خندق کا واقعہ ہوا، غزوہ خندق از ویری یونیک ٹائم، یہ بہت عجیب سا واقعہ ہے، اس سے پہلے کبھی بھی خندق والی جنگ نہیں لڑی گئی تھی۔ یہ آئیڈیا حضرت سلمان فارسی کا تھا، جب کفار نے حملہ کرنے کا پلان کیا مدینہ پاک کو، تو حضرت سلمان فارسی نے کہا حضور ہمارے فارس میں جنگ کے دوران لوگ خندق کھود دیتے ہیں، خندق مینز ٹنل، दुश्मन और हमारे दरमियान एक टनल बना देते और उसमें आग लगा दी, दुश्मन आ ही नहीं सकेगा, कितने दिन खड़ा रहेगा। अब उस जमाने में तो वो एयरक्राफ्ट तो थे नहीं, हेलीकॉप्टर तो थे नहीं, वो खड़ा रहेगा, तीर चलाता रहेगा, थक के चला जाएगा। नबी पाक को आइडिया बड़ा पसंद आया, मगर उस जमाने में ये तो नहीं था ना कि किसी कॉन्ट्रैक्टर को फोन करें कि बाओ एक्सीवेटर ले आओ, ट्रैक्टर लाओ और खंदक खोदो, रेडी करो, नहीं, अब खुद ही काम करना है। प्यारे आका ने सहाबा को फरमाया चलो भाई सब मिलके अब खंदक खोदेंगे, हैं कुछ इस तरह का पैगाम गया, ऑर्डर हुआ, सहाबा सारे कुदालें और फावड़े लेकर माशाल्लाह काम कर रहे हैं। अब नबी पाक के पास एक सहाबी आते हैं, कहते हुजूर खंदक तो खोद रहे हैं लेकिन एक जगह ऐसी रॉक, ऐसा कंक्रीट का पत्थर आ गया, चट्टान आ गई, नहीं टूट रही। अब जाहिर है कोई मशीनरी तो थी ना, हाथ से ही खोदना था, तो अब खुद ही जा रहे हैं, वो जगह टूटी नहीं रही। अच्छा यहां भी कमाल है कि सहाबा से चट्टान नहीं टूट रही फिर भी नबी पाक के पास से आ रहे हैं। और आका की बारगाह में एक सहाबी कहते हैं हुजूर भूख बहुत लग रही है, ये कैफियत क्या है, मजदूरी हो रही है, खंदक खोदा जा रहा है, और भूख का आलम यह है कि नबी पाक के पास आकर अपने पेट पर एक पत्थर दिखाया कि हुजूर इस भूख के आलम में यह काम कर रहे हैं। अल्लाह अकबर, देखिए कौनैन के वाली का क्या हाल है। आका अलैहिस्सलाम ने अपना कुर्ता उठाया तो उस पर दो पत्थर बंधे हुए थे, आए हाय, खंदक भी खोदनी है और खाना भी नहीं है, अनाज भी नहीं है, मैं खाने को भी थोड़ा। इस कैफियत में कि जब दो पत्थर बंधे हैं, आपको भी भूख लगती है, मुझे भी लगती है, इफ्तार से पहले कोई कहे जरा थोड़ा सा 2 किलोमीटर चलना है, हम कहें भाई जो बात करनी इफ्तार के बाद करना, अभी तो खड़ा भी नहीं हुआ जा रहा। दो पेट पर पत्थर हैं और करना क्या है, चट्टान नहीं टूट रही। अल्लाह ने ताकत कैसी दी थी, मेरे आका वहां तशरीफ ले गए और वही फावड़ा उठाकर बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़कर जब उस कदाल को उस चट्टान पर मारते हैं, वो चट्टान रेजा रेजा हो जाती है। ये शान है सरकार दो आलम अलैहिस्सलाम। अब हो सकता है किसी के जहन में ये बात आए कि जनाब आज ये फिजिकल पावर पर बात क्यों हो रही है। जनाब मेरा एक मकसद है, एक तो यकीनन शान मुस्तफ़ा नबी पाक की इज्जतों और नबी पाक के कमालात का एक पहलू बयान करना है, और हमें और मोहब्बत रसूल अलैहिस्सलाम दिल में बढ़े कि अल्लाह ने कैसा नबी अता फरमाया। लेकिन एक और इसका जो परसेप्शन मैंने आपकी तरफ बढ़ाना है कि दुनिया में जब कोई हैवी वेट हो जाए ना, दुनिया में जब कोई ताकतवर हो जाए, दुनिया में किसी के पास कोई मकाम आ जाए, किसी का जनाब इन्फ्लुएंस हो जाए, तो उसकी टोर ही बदल जाती है, उसका स्टाइल ही बदल जाता है, वो लोगों में अपने आप को बहुत कुछ समझने लगता है, वो कहते हैं उसके पैर ही जमीन पर नहीं रहते। अल्लाह ने ऐसा मकाम दिया है कि जमीन पर खड़े होकर चांद को इशारा करें तो दो टुकड़े हो जाए और दुनिया का ताकतवर से ताकतवर आदमी सामने खड़ा ना रह सके, मगर इस कदर कमालात के बावजूद मेरे आका का आलम क्या है कि कभी जौ की मोटी रोटी तो कभी खजूर पानी, तेरा ऐसा सादा खाना मदनी मदीने वाले, चटाई का बिछौना कभी खाक ही पे सोना, कभी हाथ का सिरहाना मदनी मदीने वाले, तेरी सादगी पे लाखों तेरी आजजी पे लाखों हो सलामे आज जाना मदनी मदीने वाले। जो बताना मकसूद है कि अगर आप में से किसी को अल्लाह ने माल दिया है, किसी को इज्जत दी है, किसी को ताकत दी है, किसी को शोहरत दी है, अरे जो कुछ दिया है वो रब ने दिया है, इसके बावजूद इतराना नहीं है, तकब्बुर न करें, घमंड ना आने दें। उस हबीब के उम्मती हैं जिसको रब ने सबसे आला बनाया है। और आलम यह है कि एक बार नबी पाक जमीन पर बैठकर नॉर्मल तरीके से खाना खा रहे, किसी ने कहा हुजूर आप यूं बैठ के खाना खा रहे हैं जमीन पर बैठकर, फरमाया मैं बंदा हूं और बंदों की तरह बैठकर खाना खाता हूं। एक दिन नबी पाक कमरे से बाहर तशरीफ लाए, सहाबा खड़े हो गए, आका फरमाते मेरी आमद पर खड़े ना हुआ करो। अल्लाह अकबर, सहाबा का तो ये अदब था वो खड़े होते थे, मगर उनकी रिक्वायरमेंट क्या थी, आज मैं आऊं और कोई खड़ा ना हो, और अगर दिल में बुरा फील हो रहा है तो बताओ ना तकब्बुर किस शय का नाम है, हमें कोई प्रोटोकॉल ना दे, अच्छी सीट पर ना बिठाए, दावत में टाइम पर खाना मिले, हम फील कर जाते हैं कि यार मुझे नहीं पूछा, इसका मतलब मैं कुछ हूं, जब भी तो मुझे बुरा लग रहा है। तकब्बुर की तो डेफिनेशन यही है। आपको पता है अगर मैं आसान लफ्जों में तकब्बुर की आपको तारीफ बताना चाहूं कि इस दुनिया में सबसे पहला गुनाह क्या हुआ था, वो तकब्बुर ही तो था कि जब शैतान ने इनकार किया था हजरत आदम को सजदा करने के लिए और उसने स्टेटमेंट क्या दिया था, एक्चुअली दैट इज द डेफिनेशन ऑफ प्राउड, वो क्या था, अना खैरुम मिन, ए अल्लाह मैं इससे बेहतर हूं, क्यों, खलकतनी मिन नार यूं व खलकतहू मिन तीन, अल्लाह तूने आग से मुझे बनाया, इसको मट्टी से बनाया है, यही तारीफ है, अना खैरुम मिन, मैं इससे बेहतर हूं। अपने आप को सुपीरियर समझना, दूसरों को अपने से कमतर समझना, یہی تو تکبر ہے. اور آج پیسے کی وجہ سے، خوبصورتی کی وجہ سے، طاقت کی وجہ سے، علم کی وجہ سے، اور ہاں عبادت کی وجہ سے بھی تکبر آتا ہے. یہ میرا پاس ٹائم تھوڑا ہے، ورنہ میں ایک ایک بات کو ڈیفائن کرتا کہ عبادت تکبر کیسے لاتی ہے. اب بندہ پانچ وقت کا نمازی تہجد گزار ہو جاتا ہے اور دوسروں کو حقیر سمجھتا ہے، یہ تو نماز ہی نہیں پڑھتا، میں تو رجب شعبان کے رمضان کے روزے رکھتا ہوں، یہ تو رمضان کے بھی نہیں رکھتا. بھائی آپ رکھیے روزے، آپ پڑھیے تہجد، بٹ یو ہیو نو رائٹ ٹو ڈسکریج اینی بڈی. کیا پتا اللہ کی بارگاہ میں اس کا کیا مرتبہ ہے. آپ علم والے ہیں، بڑی اچھی بات ہے، مگر علم اس لیے حاصل کیا کہ دوسروں کو حقیر سمجھے تو آپ سے بڑا جاہل کوئی نہیں. اور یہ میں نہیں کہہ رہا، سوری ٹو سے، حدیث پاک ہے، من قال انا عالم فهو جاہل، جو کہے کہ میں عالم ہوں وہ جاہل ہے. اپنی بڑائی بیان کرنے کے لیے علم سیکھا نہیں، علم پھیلانے کے لیے، علم عمل کے لیے سیکھنا ہے. تو دیر آر سو مینی ریزنز جس کی وجہ سے لوگ پراؤڈ کرتے ہیں. حالانکہ نبی پاک کا عالم پتہ کیا تھا کہ پیارے آقا کبھی کبھی سواری پر اپنے ساتھ اپنے غلام کو بٹھا لیا کرتے ہیں. کبھی ایسا ہوا کہ ہم اپنے کسی ملازم کو اپنے برابر والی سیٹ پہ بٹھائیں یا بیٹھ جائے تو پسند کریں؟ پیارے آقا غلاموں کے ساتھ بیٹھ کر کھانا کھاتے. آج ہمارا ملازم ہمیں کہے کہ صاحب وہ گھر پہ دعوت ہے، اے بیٹا بہت بیزی ہوں، پتا تو ہے ٹائم کا ہے. اور ہماری سوسائٹی کا سب سے بڑا سیٹ کارڈ بھیجے، کارڈ نہ بھیجو تو برا لگتا ہے یار، سب کو بھیجا مجھے نہیں بھیجا، اور اگر بھیج دے تو پہلے پہنچ جائیں گے. او اللہ کے بندو، جو بڑی دعوتیں ہیں نا وہاں میں اور آپ نہ جائیں کوئی نوٹ نہیں ہوگا. ادھر جاؤ، جدھر جاؤ گے تو ساری زندگی وہ دعائیں دے گا کہ یار میرے صاحب آئے تھے گھر پہ دعوت میں، میری بچی کی شادی میں آئے تھے، کھانا ہمارے ساتھ، ہاں وہ اتنا پراؤڈلی بتاتے کہ ہمارے ساتھ بیٹھ کر کھایا تھا. تو یہ وہ نیکی ہے نا جو ساری زندگی دعائیں ملنی ہیں، مگر ان کے لیے ٹائم نہیں ہے. نہیں میرے پیارے اسلامی بھائی، اگر آج سیرت مصطفیٰ علیہ السلام کا بیان سننے آئے نا، میلاد منانے آئے ہیں، تو دل بدل کے جائیں. دل میں تکبر نہیں ہونا چاہیے، عاجزی، انکساری. اگر آپ چاہتے ہیں نا کہ ہمارے اندر سے تکبر ختم ہو جائے، دل صاف ہو جائے، ہم بھی عاجزی کا پیکر بن جائے، تو کچھ اسٹیپس لینے ہوں گے. سب سے پہلے حدیثوں میں مضمون ملتا ہے سلام کو عام کریں. آج کل تکبر کا ایک اور انداز بھی ہے، بھائی میں کیوں سلام کروں، وہ کرے نا، میں بڑا ہوں یہ چھوٹا ہے، یہ جب آئے سلام کرے. سلام میں پہل نہ کرنا اور اس کو اپنی شان کی کمی سمجھنا، یہ بھی تو تکبر ہے. اور کریں، اور پتہ ہے نبی پاک کی عادت کیا تھی کہ میرے آقا علیہ الصلوۃ والسلام سب کو سلام میں پہل فرماتے. صحابہ کرام فرماتے کبھی کبھی ہم پلان کرتے تھے کہ یار آج جائیں گے اور ہم پہلے سلام کریں گے، کہتے ہم جاتے مگر پھر بھی نبی پاک ہی پہلے سلام فرماتے، اپنی عادت کے مطابق وہ سلام فرماتے. ہم تو سارے غلام ہیں نا، غلاموں کو وہ سلام فرمائے. بلکہ چلو آج ایک عشق رسول کی بات بتا دوں، مبارک ہونے جو مدینے جاتے رہتے ہیں. علماء کہتے ہیں آج بھی جو روضہ رسول پر جاتا ہے اس سے پہلے کہ وہ سلام کرے میرے آقا اپنی عادت کریمہ کے مطابق آج بھی سلام میں پہل فرماتے ہیں. ہائے ہائے، اس امتی کے وارے نیارے ہو جائیں جس کو نبی پاک پہلے سلام آج بھی فرماتے ہیں. میں کیوں کروں، یہ تو میرا ملازم ہے، یہ آ کے سلام کرے نا، یہ تو چھوٹی عمر کا ہے، یہ سلام کرے. نہیں، بچہ ہو یا بڑا، میرے آقا سب کو سلام میں پہل. اور یہ سلام کو عام کرنا، یہ تکبر صاف کرنے کا طریقہ بھی ہے. جب آپ سب کو سلام کر رہے ہوں گے نا، آپ کا دل صاف ہونے لگ جائے گا. بلکہ اس میں بھی ایک مشورہ دیتا ہوں، کبھی کبھی محفل میں، مسجد میں کچھ لوگ ایسے نظر آتے ہیں جو بےچارے ویل آف نہیں ہوتے ہیں، کپڑے پرانے سے ہوتے ہیں، بعض اوقات میلے بھی ہوتے ہیں، یا کچھ لوگ معذور ہوتے ہیں، آپ نے دیکھا ہوگا، چل نہیں پا رہے ہوتے، ہاتھ پاؤں ٹیڑے ہوتے ہیں، ان سے کوئی نہیں ملتا. آپ آگے بڑھ کر ان سے ملیں، بلکہ پاسبل ہو تو سینے لگا لیں. آپ بلیو کریں وہ رو پڑے گا، اس کی آنکھوں میں آنسو آ جائیں گے. اس کو کتنے سال ہو گئے کسی نے سینے نہیں لگایا ہوگا. یار یہ کام کرو نا، کیا معلوم اسے ایک معذور کی، اس غریب کی، اس مسجد کے خادم کی، اس جھاڑو لگانے والے کی دعا لگ گئی، اپنا بیڑا پار ہو جائے گا. ہم تو نماز کے بعد بھی اس سے ملتے ہیں جو میرے کیلیبر کا ہو. کمال دیکھیں، مسجد میں بھی ہم نے، حالانکہ صفوں میں ہم کیا کہتے ہیں، اسلام وہ مذہب ہے جس نے مساوات کا درس دیا ہے، ایک ہی صف میں کھڑے ہو گئے محمود و ایاز. محمود و ایاز کھڑے ہو گئے ہیں، نماز کے بعد ملنے کے لیے تیار نہیں ہے، ہاتھ نہیں ملاتے محمود و ایاز. محمود کوئی ڈھونڈتا ہے، کیڈیا والا کون ہے، بنگلے والا کون ہے، ادھر ڈرائیور بھی پڑھ رہا ہے نماز، اس سے کیوں نہیں ملا رہے ہاتھ؟ پوچھیے اپنے دل سے. یہ خاموشی سے تکبر کی طرف شیطان لے جا رہا ہے. میں مشورہ دیتا ہوں آپ کو، اگر آپ چاہتے ہیں کہ یہ بلا میرے دل سے نکلے، اینڈ ہاؤ سیویئر اٹ از، آپ کو پتا ہے کتنا بڑا جرم ہے یہ. آقا فرماتے ہیں، حدیث آپ سب کو یاد ہوگی، میجورٹی کو یاد ہوگی، حدیث کا مضمون ہے جس کے دل میں رائی کے دانے کے برابر تکبر ہوگا وہ جنت میں نہیں جائے گا. سنیے نا حدیث، واٹ از رائی کا دانا، اتنا ڈاٹ، اتنا تکبر ہوگا نہیں جائے گا جس کا پورا دل ہی تکبر سے بھرا ہے.
रोज कहता है भाई मेरे मुलाजिम तुम मेरे सामने क्या बात कर रहे हो, खड़े हो। यानी मैं देखता हूं कई ऑफिस में मुलाजिम को बैठने की इजाजत नहीं है साहब के सामने, वो बैठेंगे बाकी खड़े रहेंगे। खड़े होकर बात करो, निगाहें नीची करके बात करो, आवाज कम करो, मसल के रख दूंगा, जानते नहीं हो कौन हूं। अल्लाह अकबर, ये एक इंसान कैसे गुफ्तगू कर सकता है, एक मुसलमान। मेरे आका अलैहिस्सलातु वस्सलाम, अल्लाह अकबर, आपको पता है सहाबा से क्या एटीट्यूड था। मेरे आका मजमे में ऐलान फरमाते हैं, किसी का कोई मुझ पर आता है तो ले लो, कोई बदला लेना है तो ले लो, अगर मैंने किसी का कोई हक दबाया तो मुझसे ले लो। नबी पाक, एक बार तो हुआ ना बड़ा अजीब वाकया, आका अलैहिस्सलातु वस्सलाम एक गजवे में सफे दुरुस्त कर रहे थे, ऐलान फरमाया कोई है जिसका मुझ पर कोई हक आता है, बदला लेना है तो ले लो। एक सहाबी कहते हैं हुजूर मैंने बदला लेना है। Everybody become shocked. साहबी होकर नबी पाक से बदला का। हुजूर एक दिन आप सब सीधी कर रहे थे, आपने अपनी डंडी से मेरे पेट पे जो ना आपने चुबोया था, तो प्यारे आका ने फरमाया चलो आ जाओ ले लो। फरमाया नहीं हुजूर, जिस वक्त आपने डंडी मेरे पेट से लगाई थी ना, कुर्ता नहीं था मेरे पेट पे, आपने कुर्ता पहना है। प्यारे आका ने अपना कुर्ता ऊपर किया, साहबा की चीखें निकल गई कि ये क्या कर रहे हैं। और हुआ क्या, जब नबी पाक ने अपना कुर्ता मुबारक ऊपर किया ना, वो साहबी दौड़ते हुए आए और चिमट गए प्यारे आका से, चूमने लगे, कहते हुजूर बदला नहीं लेना था, अभी गजवा होने वाला है, हो सकता है आखिरी लम्हात हो, मैं चाहता हूं मरने से पहले मेरी बॉडी आपकी बॉडी से टच हो जाए। मगर व्हाट वी लर्नड फ्रॉम दैट अनाउंसमेंट क्या था, इफ यू हैव एनीथिंग ऑन मी, मेरे ऊपर कोई कर्जा कोई बदला है तो ले लो। ये नबी पाक, कभी मैंने सोचा कि मैंने कितनों के हक देने, मैंने कितनों के दिल तोड़े, मैंने कितनों का जनाब इज्जत को पामाल किया है, सोचते भी नहीं। आजकल लोग सोचते भी नहीं, गरीब आदमी से बात करते हुए, अपनी बीवी से बात करते हुए, अपनी फैमिली से बात करते हुए, जो मुंह में आया उसको कह दिया, माफ करने के लिए कोई तैयार नहीं है। ना करें ऐसा। एक हदीस पाक खुदारा याद कर ले, मिलाद के इज्तिमा में आए ना, कुछ मैसेज लेकर जाए, वेरी शॉर्ट हदीस, ये दो लफ्जों की हदीस सारी जिंदगी काम आएगी आपको। आका फरमाते हैं हदीस का मजमून है, जो रहम नहीं करता उस पर रहम नहीं किया जाएगा, जो माफ नहीं करता उसे माफ नहीं किया जाएगा। आज नहीं करते लोग माफ। मैं सेंट्रल जेल में बयान करने गया था, कैदियों में बयान हुआ, मैंने उनको यही समझाया, मैंने कहा आप क्यों आए हो यहां पर, आपको पता है आपने माफ नहीं किया था, आपने गुस्से पर काबू नहीं किया था, आपने दरगुजर नहीं किया, छोटे मामले को यहां तक पहुंचा दिया, कोई कत्ल करके आया, कोई सर फाड़ के आया, कोई क्या करके आया। अच्छा कई तो वो हैं जो कैद के अंदर भी तैयारी में बैठे हैं कि बाहर निकल के फिर नहीं छोड़ूंगा, बदला लेना है। नस्लों में दुश्मनी चल रही है, हमारे अपने खानदान में ये बैठे ना, हमारी फैमिलीज में लोग मां बाप कह के जाते हैं, हमारे मरने के बाद भी चाचा के घर नहीं जाना, खबरदार मेरे मरने के बाद भी फला फूफी का चेहरा देखा है। तो यार क्या हो गया हमें, मेरे आका जानी दुश्मन को माफ कर दे। अच्छा नाथ सबको याद है, मिलाद में पढ़ते भी सारे हैं, सलाम उस पर के जिसने गालियां सुनकर दुआएं दी, सलाम उस पर के जिसने खून के प्यासों को कबाएं दी। कभी गाली सुन के दुआ दी आपने? अरे मैं तो अब बताता हूं, मुझे कितनी गालियां याद है। फिर कैसे उम्मती हो यार, हैं? एक तरफ तो कहते हैं प्यारे आका का गुलाम, लेकिन जरा मिजाज के खिलाफ बात हो जाए, जरा किसी से गलती हुई है यार, इंसान है, हो गई गलती, मुलाजिम है, बेटा है, बीवी है, पड़ोसी है, रोड पे जाने वाला मुसाफिर है, बेचारे से हो गई मिस्टेक, नहीं नहीं छोड़ूंगा, अंधा है, कैसे गाड़ी लगी, कैसे मेरे आगे से निकला। पर अल्लाह अकबर, इतना रिवेंज, इतनी फ्रस्ट्रेशन, इतना रेडी टू फाइट, क्या जवाब देंगे अल्लाह को। हदीस पूरी नहीं सुनाई अभी मैंने, जो रहम नहीं करता उस पर रहम नहीं किया जाएगा, जो माफ नहीं करता उसको माफ नहीं किया जाएगा। प्लीज अपनी आदतों को बदलिए, हर बात पर टिट फॉर टैट, जैसे को तैसा, ईंट का जवाब पत्थर से, बताऊंगा मैं कौन हूं। और वाकई बंदा बता देता है आप कौन है, आपके अंदर जो है ना खुद ही निकल रहा है। ये एक नया जुमला मशहूर है ना, हम शरीफ के साथ शरीफ हैं, बदमाश के साथ बदमाश हैं। मुझे आज तक समझ नहीं आया कौन सा बटन लगा हुआ है आपके अंदर के, जब बदमाश सामने आता है तो आप भी बदमाश बन जाते हैं। ओ भाई, शरीफ आदमी शरीफ के साथ भी शरीफ होता है, बदमाश के साथ भी शरीफ होता है, जब भी तो बदमाश सुधरेगा ना। सलाम उस पर के जिसने गालियां सुनकर दुआएं दी, सलाम उस पर के जिसने खून के प्यासों को कबाएं दी। सुसाइड अटैक करने आए थे लोग नबी पाक पर, और मेरे आका ने माफ कर दिया। कितना मशहूर वाकया है, एक बार नबी पाक अलैहिस्सलाम कहीं आराम कर रहे हैं, कोई भी नहीं था, सहाबी भी नहीं, कोई गार्ड भी नहीं, अकेले आराम फरमा रहे। गौरस गैर मुस्लिम था, आया तलवार लेकर, नबी पाक को माद अल्लाह शहीद कर रहे। जब तलवार लेकर आया ना, बिल्कुल जब नबी पाक के करीब पहुंच गया तो प्यारे आका की आंख मुबारक खुल रही है, देखा गौरस खड़ा है तलवार हाथ में, नोबडी देयर टू डिफेंड,
بڑے تکبر سے کہتا ہے اے محمد صلی اللہ علیہ وسلم آج تمہیں کون بچائے گا مجھ سے؟ آئے جواب پتہ ہے کیا دیا نبی پاک نے؟ ون ورڈ, صرف ایک لفظ فرمایا اللہ. حبیب پاک کی زبان سے جب لفظ اللہ ادا ہوا ہوگا منظر کیسا ہوگا؟ غورس کانپنے لگا, ہاتھ سے تلوار گر گئی. پیارے آقا نے وہ تلوار اٹھائی اور فرمایا غورس اب تمہیں کون بچائے گا؟ ہیں اب تو وہ ایک تو اٹیک کرنے آیا تھا, مجرم تھا. کہتا حضور آپ تو معاف کرنے والے ہیں, آپ تو بڑے کریم ہیں. پیارے آقا نے فرمایا جا تجھے معاف کیا. ہم تو چھوٹی چھوٹی باتوں کو یاد کر کے بیٹھے ہیں یار, دل میں بدلے پال کر بیٹھے ہیں. بس یار موقع ملے, ابھی اس کے بچے کی شادی ہونی ہے نا, پھر ذلیل کروں گا اس کو. آئے گا نا دعوت دینے, ہمارے رشتہ داروں میں یہ کچھ لوگ بیٹھے ہوتے ہیں. ابھی کچھ نہیں کہوں گا, جب اس کی بیٹی کی شادی ہوگی جب بلانے آئے گا میں وہاں نہیں جاؤں گا اس کی دعوت میں, اس کی دعوت خراب کرنی ہے. توبہ توبہ یار, کسی بس ہاتھ میں آ جائے, میرے کاروبار میں کوئی ڈیل آ جائے, اس کی پھر خراب کروں گا. ابھی اس کا نیا پروجیکٹ شروع ہونے والا ہے نا, اس دن اس کے لیے خلاف سوشل میڈیا پہ پوسٹ لگاؤں گا. اتنا بدلا, اتنا ریونج. اچھا اس ریونج کی آگ میں آپ خود بھی تو جل رہے ہیں, آپ کو بھی سکون نہیں آ رہا. معاف کر دو تو خود بھی پرسکون ہو جاؤ, اور اللہ معاف کرنے والوں کو پسند کرتا ہے. اب ایک دعا سب کو یاد ہوگی, ہم نے بار بار یہ دعا کی ہوئی ہے. دعا کیا ہے؟ اللہم انک عفو تحب العفو فاعف عنی. کیا دعا ہے یار, ترجمہ کتنا پیارا ہے. اللہم انک عفو, اللہ تو معاف کرنے والا ہے. تحب العفو, معافی کو پسند کرتا ہے. فاعف عنی, اللہ مجھے بھی معاف کر دے. کتنی پیاری دعا ہے. مگر ایک بات بتائیے, اللہ سے کیا کہہ رہا ہوں؟ اے اللہ تو معافی کو پسند کرتا ہے, میرے سارے گناہ معاف کر دے. ہم اللہ سے یہ کہتے ہیں نا, صغیرہ بھی معاف کر دے, کبیرہ بھی معاف کر دے, چھپ کر کیے ہوئے بھی معاف کر دے, اعلانیہ بھی معاف کر دے. اگر میں آپ سے پوچھوں آپ نے بندوں کو معاف کر دیا؟ نہیں, میں معاف نہیں کروں گا. اللہ مجھے سارے معاف کر دے, میں اس کے بندوں کو معاف نہیں کروں گا. یار کمال ہے. مزہ یہ ہے کہ اللہ سے کبھی ایسے بھی کہہ کے دیکھو نا, اے اللہ میں بندہ ہوں, مجھے بندوں نے ستایا, مجھے دکھ دیا, تکلیف دی, اللہ میں نے سب کو معاف کر دیا. اے کریم, میں نے بندہ ہو کر تیرے بندوں کو معاف کر دیا, تو تو سب سے بڑا معاف کر دیا. اے اللہ تو بھی مجھے معاف کر دے. بتاؤ اس دعا اور اس دعا میں کتنا فرق ہے. یہ کیجئے, معاف کیجئے. اور ہاں آخری بات, اگر آپ کو اس بیان سے یہ یاد آ رہا ہے نا کہ ہاں یار فلاں بندے کا دل تو دکھا دیا تھا, فلاں کے ساتھ زیادتی تو کر دی تھی, ملازم کو کہہ تو دیا تھا, بیوی کو ڈانٹ تو دیا تھا, قصور بیچاری کا تھا نہیں, تو معافی مانگ لیجیے, آج سلو کر لیجیے. کیوں؟ قیامت کے دن مشکل ہو جائے گی. اب بات شیطان پتہ ہے دماغ میں کیا ڈال رہا ہوگا کہ یار سیٹ ہو کے ملازم سے معافی مانگوں گا, شوہر ہو کے بیوی سے معافی مانگوں گا. میں نے تھوڑی دیر پہلے تو واقعہ سنا ہے کہ نبی پاک تو صحابہ سے کہہ رہے تھے بدلہ ہے تو لے لو. کون؟ سب کے آقا ہیں, سب کی جانیں قربان ہیں نبی پاک پر. ہمارے امیر علیہ سنت مولانا الیاس قادری صاحب ایک بدنی مذاکرے میں کمال کی باتیں کہتے ہیں, رونگٹے کھڑے ہو جاتے ہیں ان باتوں سے. پتہ کیا فرماتے ہیں؟ اس کا خلاصہ یہ ہے کہ اگر باپ نے بیٹے کے ساتھ زیادتی کی ہے نا, تو باپ کو بیٹے سے معافی مانگنی پڑے گی. شوہر نے بیوی کے ساتھ اگر زیادتی کی ہے, ناحق ستایا ہے, شوہر کو بیوی سے معافی مانگنی پڑے گی. استاد نے شاگرد کے ساتھ اگر زیادتی کی, ہم شاگرد کو تو کہتے ہیں استاد کا ادب کرو, بیٹے کو تو کہتے ہیں ماں باپ, لیکن شریعت اتنی بڑی ہے, سنیے گا, استاد نے شاگرد کے ساتھ اگر زیادتی کی, استاد کو شاگرد سے معافی مانگنی ہوگی. آگے ایک سٹیپ بڑھ کے کہتے ہیں, اگر پیر نے مرید کے ساتھ زیادتی کی ہے, تو پیر کو مرید سے بھی معافی مانگنی ہوگی. اور پھر فرمایا کیوں؟ کہ جب نبی پاک علیہ الصلوۃ والسلام صحابہ سے کہہ رہے ہیں کوئی بدلہ ہے تو لے لو, تو اس کا مطلب کیا ہے؟ اتنا سینسٹیو معاملہ ہے. یقیناً نماز بڑا اہم فرض ہے, روزہ, حج, زکات. مجھے بہت سارے یہاں نمازی نظر آ رہے ہیں, بہت سارے حاجی صاحب بیٹھے ہیں, بہت سارے سخی بھائی بیٹھے ہوں گے, بیوٹیفل, بہت اچھی بات ہے. لیکن یہ سارے عمل آپ کے اور اللہ کے درمیان ہیں, یہ حقوق اللہ ہیں, اللہ کی مرضی. کوئی ساری زندگی نماز نہ پڑھے اللہ اسے معاف کر دے, وہ رب کا اور اس کا معاملہ ہے نا. مگر حقوق العباد میں اس کی مشیت یہ ہے کہ جب تک بندہ معاف نہیں کرے گا, رب بھی معاف نہیں کرے گا. سینسٹیو کیا ہوا؟ حقوق العباد ہوا نا. ہم حقوق اللہ میں پکے ہیں, پانچ ٹائم کے نمازی ہیں, مگر نماز پڑھتے پڑھتے جاتے جاتے بھی دل توڑتے ہوئے جا رہے ہوتے ہیں, مسجد میں جا کے بھی کسی خادم کو ڈانٹ کر آتے ہیں, کسی نمازی سے لڑکے آ رہے ہیں, ارے بھائی نماز پڑھنے گیا تھا, نماز بالکل پڑھ کے آئے, چار بندوں کا دل توڑ کے ہیں حضرت آپ, ہاں وہ سارے ناراض بیٹھے ہیں آپ سے, اللہ کو کیا جواب دو گے؟ انہوں نے پکڑ لیا تو قیامت کے دن. تو پلیز نیکیاں ضرور کیجئے, نمازیں, حج, روزہ, زکات, بیوٹیفل, مگر لوگوں کے حقوق کا بہت خیال رکھیے, نرمی اختیار کیجیے, عاجزی اختیار کیجیے. اللہ جتنی بلندی دے اتنی عاجزی اختیار کیجیے کہ دانا خاک میں مل کر گلے گلزار ہوتا ہے. نبی پاک کی سیرت میں جو نرمی ہے اللہ اس نرمی کا صدقہ عطا فرمائے, ہمیں معاف کرنے والا, درگزر کرنے والا, محبتیں پھیلا. بہت چھوٹی لائف ہے یار. اگر کوئی ایسے لوگ ہیں کہ آج آپ نے کوئی فیملی ٹائز کٹ کیے ہوئے ہیں, رشتہ داروں سے نہیں مل رہے ہیں, کوئی دوستوں سے دور ہیں, اللہ کے واسطے آپ معافی مانگ لو. آپ کہیں گے یار عجیب بات کر رہے ہیں, دل تو اس نے توڑا ہے, میں کیوں معافی مانگوں؟ یہی تو کمال ہے, جو تمہیں محروم کرے تم اسے عطا کرو. میرے آقا نے تو یہ فرمایا نا, جو تم پر ظلم کرے تم اسے معاف. آپ آگے بڑھ کر فون کر لیں, چلے جائیں ان کے گھر پر, یار 1500 سالہ میلاد آیا, ختم کرو یار پرانی بات, میں معافی مانگتا ہوں, آؤ مل کر کرتے ہیں. لائف تھوڑی سی ہے, اپنوں سے دور رہ کے کیوں جی رہے ہیں؟ بچپن کے دوست لڑائی کر کے بیٹھے ہیں, ایک دوسرے کو یاد بھی آ رہے ہیں, مگر کہتا کیا وہ سوری بولے گا تو دوستی کروں گا, وہ کہتا یہ سوری بولے تو دوست. آپ بڑھ کے کر لو سوری یار, ایک سوری نے آپ کو دور کیا ہوا ہے, ایک سوری نے رشتے بھائی بہنوں کو دور کیا ہوا ہے. میاں بیوی کئی ہمارے پاس میسج آتے ہیں, 5 سال ہو گئے بیوی گھر پہ بیٹھی ہے, شرط کیا ہے؟ بیوی کو بھی شوہر یاد آ رہا ہے, شوہر کو بھی بیوی یاد آ رہی ہے. دل بڑا کریں, محبتوں والا مہینہ ہے, اور معاف کریں, محبتوں کے ساتھ رہیں. اللہ ہمیں جوڑنے والا بنائے, توڑنے والا نہ بنائے. اللہ پاک عمل کی توفیق عطا فرمائے. آمین. بجاہ النبی امین صلی اللہ علیہ وسلم.